پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے پروگرام ہر دم رواں ہے زندگی لے کر یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہی ہیں ہمارے پروڈیوسر وردہ خلیل, اور اس پروگرام کو ہمارے فیس بک پر آواز اور تصویروں سے ہم آہنگ کر کے آپ تک پہنچانے کے لیے ہمارے ساتھ تعاون کر رہی ہیں ہماری ڈیجیٹل ٹیم کی پروڈیوسر سعدیہ اسد. ہمارا یہ پروگرام پاکستان میں ریڈیو پر میڈیم ویو 972 پر اور دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے ہماری ویب سائٹ urduvoa.com پر اور اردو وی او اے کے فیس بک پیج پر, جس کا لنک ہے facebook.com/voaurdu. اور یہ لنک آپ کو پروگرام کے فیس بک پیج پر بھی دستیاب ہوتا ہے, جس کے لنکس ہیں facebook.com/hardamrawahaizindagi اور facebook.com/yasminjameelvoaurdu. تو لیجیے آج کا پروگرام شروع کرتے ہیں.
سیکھیں گے سکھائیں گے قابل سب کو بنائیں گے, پیارے وطن کا ہر بچہ اسکول لے کر جائیں گے. دوستی
دوستی اور سوچ کو بدلنے کے لیے ہمارے پاس صرف واحد راستہ ہے ایجوکیشن.
ہمارا اسکول گورنمنٹ گرلز مڈل اسکول رانا گٹ,
اور ہماری تعداد ہے 350, اور ہمارے اسکول میں صرف 3 کمرے ہیں,
اور ہمارے لیے پانی بھی نہیں ہے.
اب آپ ہی بتائیے, ہم پڑھیں گے نہیں, رس بلا کیسے پڑھیں گے.
شاہد خان ہے, میں گورنمنٹ پرائمری اسکول گوردرار میں پڑھتا ہوں. میرے غربت میرے علم کے جنون کو شکست نہیں دے سکتی.
میرا نام افراز قادر, میں جا رہا ہوں اسکول کے پڑھے گا لس بلا تو بڑھے گا لس بلا.
میں ہوں افسا قادر, میں جا رہی ہوں اسکول. کیا آپ کی بیٹی اسکول جاتی ہے؟
میرا نام ہے اسد احمد, میں جا رہا ہوں اسکول. کیا آپ کے بچے اسکول جاتے ہیں؟
بلا پڑھے گا نہیں تو بڑھے گا کیسے؟
جی پڑھے گا پاکستان, بڑھے گا پاکستان, پڑھے گا لس بیلا, بڑھے گا لس بیلا. یہ ہے وہ نعرہ جسے لے کر آگے بڑھ رہی ہیں اور جسے آگے بڑھا رہی ہیں لس بیلا پاکستان کے ایک 25 سالہ نوجوان قیصر رونجھا, جنہوں نے لس بیلا بلوچستان کے نوجوانوں کو امن اور خوشحالی کی جانب بڑھانے میں مدد کے لیے اور ان کی مدد سے اپنے پسماندہ علاقے کو امن اور خوشحالی کی جانب بڑھنے میں مدد دینے کے لیے قائم کیا ہے ایک ادارہ, ویلفیئر ایسوسیشن فار نیو جنریشن یا وانگ, جو اپنے مشن کو آگے بڑھانے کے لیے اسٹریٹ تھیٹرز, سیمینارز اور ڈیجیٹل میڈیا کا استعمال کر رہا ہے. 9 سال کی عمر سے فلاحی کاموں میں حصہ لینے والے قیصر رونجھا وانگ کے ساتھ ساتھ پاکستان کے متعدد سرکاری اور غیر سرکاری اداروں اور مختلف بین الاقوامی اداروں کے ساتھ بھی متعدد فلاحی پروجیکٹس کا حصہ بن چکے ہیں, اور اپنی انہی سماجی خدمات کی بنیاد پر منتخب ہوئے ہیں یہاں امریکہ میں قائم سماجی اداروں کے ایک گلوبل نیٹ ورک ایٹلس کور کے 1 سال کے تربیتی پروگرام میں شرکت کے لیے. اور ان دنوں اس پروگرام کے تحت بچیوں کی تعلیم سے متعلق ایک عالمی ادارے گرل رائزنگ کے ساتھ 1 سال کے لیے کام کر رہے ہیں. انہیں اور ان کے ادارے وانگ کو پاکستان اور دنیا بھر کے نوجوانوں سے متعارف کرانے اور پاکستان اور دنیا بھر کے نوجوانوں کو سماجی اداروں کے گلوبل نیٹ ورک ایٹلس کور کے بارے میں معلومات فراہم کرنے اور اس کے تربیتی پروگراموں میں حصہ لینے میں رہنمائی فراہم کرنے کے لیے ہم نے آج کا پروگرام ترتیب دیا ہے. تو لیجیے آج کا پروگرام باقاعدہ طور پر شروع کرتے ہیں اس پیغام کے ساتھ اور اس نعرے کے ساتھ جسے یہاں واشنگٹن میں موجود لس بیلا سے تعلق رکھنے والے ہمارے مہمان قیصر رونجھا اپنی زندگی کا مشن بنا چکے ہیں.
سب سے بڑی ہے دوستی کا,
تم
सुख सारे बांटेंगे, हम सबको एक बनाएंगे, पूरे हो भूख सबके फर्ज अपना निभाएंगे।
मेरा ख्वाब एक ऐसा पाकिस्तान जहां का हर बच्चा और हर बच्ची स्कूल में हो, क्योंकि पढ़ेगा पाकिस्तान तो बढ़ेगा पाकिस्तान।
अस्सलाम वालेकुम कैसर रूंझा। अस्सलाम वालेकुम कैसर रूंझा।
वालेकुम अस्सलाम।
बेहद शुक्रिया हमारे प्रोग्राम हरदम रवा है जिंदगी के सुनने वालों के लिए अपने बहुत ही कीमती वक्त में से कुछ वक्त निकालने का। आपसे हमारा पहला सवाल ये है कि कुछ बहुत ज़्यादा बड़ा और बहुत मुश्किल ख्वाब नहीं देख लिया पाकिस्तान के नौजवानों के लिए, और क्या लस बेला की मकामी सतह की नौजवानों की एक छोटी सी तंजीम इस ख्वाब को हकीकत के किसी ऐसे मरहले तक पहुंचा सकती है जहां ये ख्वाब पाकिस्तान भर के नौजवानों का ख्वाब बन सके और वो सब इस ख्वाब की ताबीर के मिशन में आपकी वांग के साथ शामिल हो सकें कि पढ़ेगा लस बेला तो बढ़ेगा लस बेला और पढ़ेगा पाकिस्तान बढ़ेगा पाकिस्तान।
बहुत शुक्रिया यास्मीन साहिबा। मेरे ख्याल में ख्वाब देखना बहुत ज़रूरी है, सबसे ज़रूरी जो चीज़ है वो ख्वाब देखना है। ये शायद ख्वाब ही था जो मैंने एक लस बेला के गांव में बैठ के देखा था, और आज मैं अमेरिका के सदर मकाम वाशिंगटन में बैठ के आपके जबान से अल्फाज सुन रहा हूँ। तो ख्वाब यकीनी तौर पर पूरे होते हैं, मुकम्मल होते हैं, उनका देखना ज़रूरी है। और हम मेरा काम तो ख्वाब देखना था, उसको इनिशिएट करना था, फिर जैसे जैसे काफिला बढ़ता जाता है, लोग मिलते जाते हैं, तो सिलसिला चल रहा है। इंशाल्लाह आहिस्ता आहिस्ता चीज़ें बदलेंगी, मैं बड़ा पुरउम्मीद हूँ, और अपने नौजवानों को जब देखता हूँ तो ज़्यादा ही उम्मीद जागती है, तो मुझे यकीन है कि चीज़ें बेहतर होंगी और हालात बेहतर होंगे।
और आपके इस ख्वाब में बहुत से दूसरे नौजवान भी शामिल होते रहेंगे और आपके ख्वाब को अपना ख्वाब बनाकर आपके मिशन में आपका साथ देते रहेंगे। लेकिन कैसर, पाकिस्तान में तालीम के फ़रोग और नौजवानों की तालीम और तरक्की के लिए भी और भी बहुत से फलाही इदारे हैं और नौजवानों के इदारे हैं, तो आपकी वांग उनसे किस तरह मुख्तलिफ है और किस तरह उन जैसी है?
यकीनी तौर पर बहुत सारे इदारे हैं, बहुत सारे, चूँकि पाकिस्तान की जितनी बढ़ती हुई आबादी है, और फिर उसमें भी स्पेशली जब मैं बलूचिस्तान की बात करता हूँ, चूँकि मेरा ताल्लुक उस सूबे से है जो बहुत पसमांदा है, जो बहुत पीछे रह गया है, तो मुझे ऐसा लगा है, मेरी सोच ये है कि उन लोगों को भी शामिल करना चाहिए, चूँकि मेरा मानना है कि जो टैलेंट है वो कुदरत ने सबको बराबर फराहम किया है, लेकिन मौके जो है वो लिमिटेड होते हैं। तो हमारी कोशिश ये है कि हम उन मौकों को जो है वो बच्चों के लिए, अपनी बच्चियों के लिए बराबरी की सतह पर लेके आए, ताकि उनको भी अपना टैलेंट दिखाने के लिए वही बराबर मौके मिल सकें, आया वो पढ़ाई की सूरत में हो, खेल की सूरत में हो, या किसी और सूरत में हो।
तो पढ़ाई की सूरत में आप किस तरह ये मौके फराहम कर रहे हैं लस बेला की बच्चियों को, लस बेला के नौजवानों को?
जी, तो अभी जैसे आपने प्रोग्राम का आगाज ही किया था कि पढ़ेगा लस बेला बढ़ेगा लस बेला, तो ये एक हमारी मूवमेंट है, तहरीक है, जिसको हम वांग के जरिए चला रहे हैं। उसका बुनियादी मकसद ये है कि ऐसे बच्चों को स्कूल पहुंचाया जाए जो स्कूल से बाहर हैं। तो उसमें हम बहुत सारे कंपोनेंट हैं या चीज़ें हैं जो हम अपनी ऑर्गेनाइजेशन या तंजीम के अंदर रह के करते हैं। हम नौजवानों को जो रजाकार हैं उनको तरबियत देते हैं, वो रजाकार मोहल्लों में जाते हैं, गलियों में जाते हैं, फिर वहाँ पे मोहल्लों में ऐसे लोग जिनका असर रसूख होता है उनको उन कमेटीज़ का हिस्सा बनाते हैं, उनसे फिर उन बच्चों की मदद करवाते हैं जो स्कूल नहीं पहुँच पाते। क्योंकि बाज़ दफ़ा बहुत सी सूरत हाल में मसला ये होता है कि सिर्फ गुरबत मसला नहीं होती, बाज़ दफ़ा ये होता है कि वालदेन को ये एहसास ही नहीं होता कि आज जो बच्चा 5 साल का है या 4 साल का है, उसको 20-25 साल बाद जाके दुनिया की भाग दौड़ में शामिल होना है, और वो बच्चा जो आज नहीं पढ़ रहा हो, अब अगर उसका मुस्तकबिल, मैं तो कम से कम, मुझे तो डर लगता है जब मैं उसको आज से 20-25 साल बाद इमेजिन करता हूँ कि वो स्कूल से बाहर बड़ा हुआ होगा, तो उसको तो ये ज़िंदगी जो जितनी तेज़ी से बदल रही है उसके लिए तो ये उसको दीने शायद न दे, तो बड़ी तंग हो जाएगी। तो मेरा जो काम है, मेरा मिशन ये है कि वो लोग जो मुस्तकबिल का ख्वाब नहीं देख रहे, विजन नहीं देख रहे, उनको बताया जाए कि जो आने वाला मुस्तकबिल है वो सिर्फ तालीम ही से वाबस्ता है, तो उस पर फोकस किया जाए।
तो फिर आप क्या समझ रहे हैं कि क्या आपकी कम्युनिटी या लस बेला के वो लोग जो बासर हैं और जिनसे आपका रابطہ होता है आपके साथ तआवुन कर रहे हैं, तो अब तक कितने बच्चों को आप स्कूल में ला चुके हैं जो पहले स्कूल नहीं जा रहे थे या जो स्कूलों से ड्रॉप हो गए थे?
जी, जो हमारा अभी जो ये एक जो इनिशिएटिव है जिसे हम पढ़ेगा लसबेला बढ़ेगा लसबेला कहते हैं, उसके जरिए हमने पिछले एक साल में 2400-2500 के करीब बच्चों को स्कूल में दाखिल करवाया है। पहले हमने 240 के करीब जो हमारे रजाकार थे नौजवान, उनको ट्रेन किया, उनको फिर ये रिस्पॉन्सिबिलिटी दी, जिम्मेदारी दी कि वो एक साल तक, अगर वो एक बंदा अभी 10 बच्चे दाखिल करवाता है तो वो एक साल तक उन लोगों उन बच्चों का जिम्मेदार होगा कि उनकी स्कूल की हाजिरी यकीनी बनाया जाए, स्कूल में जाके जो असातिज़ा है उनसे मिला जाए और जो उनके घर में जो लोग हैं उनसे भी जो मुसलसल रब्ता रखा जाए कि बच्चे स्कूल आ रहे हैं, अपने सीखने के अमल को जारी रख रहे हैं। दूसरी आपने बात की कि जो इन्फ्लुएंशियल है, क्या वो इस पे बात कर रहे हैं, जब हम बहुत सारी चीजें देखते हैं तो लोग शायद ये समझते हैं कि तालीम बदलाव नहीं है, अभी भी कुछ ऐसे लोग हैं जिनको बताना पड़ता है तालीम कितनी अहम है, और ये ऐसा ही है जैसे मैं किसी को बताऊं कि सांस लेना कितना अहम है, तो अब बताने का वक्त गुजर चुका है, अब हमने फौरी एक्शन करने हैं, जिसके लिए हम कोशिश ये करते हैं कि जो सरकारी लोग हैं जो हमारे नुमाइंदे हैं कि वो इस बात को आगे बढ़ाएं। और नुमाइंदों का कहना होता है कि लोग जो है हमें तालीम के बारे में हमसे कहते नहीं है तो हम क्यों उस पर काम करें, तो ये एक बड़ा चैलेंज है जिसपे हम काम कर रहे हैं और हमारा काम जारी है।
अच्छा, और ये कि आपने बताया था प्रोग्राम से पहले कि आप सिर्फ पिछले साल 240 नौजवानों को तरबियत दे चुके हैं और उन्होंने 2400 बच्चों को स्कूल पहुंचाया है, तो ये वही तरीका है जो आप कह रहे हैं कि पहले उनको तरबियत, तो तरबियत कैसे देते हैं उन नौजवानों को कि वो बच्चों को स्कूल लेकर जाएं या पहुंचाएं?
तरबियत का तरीकाकार ये होता है कि हम हर इलाके में जाते हैं जहाँ देखते हैं कि बच्चों की अक्सरियत ज्यादा है और स्कूलों से बाहर है, तो उसी गांव के या उसी इलाके के अड़ोस पड़ोस से नौजवानों को एक जगह पे जमा करते हैं और एक 4 दिन की एक तरबियत से गुजारते हैं जिसे टेक अ चाइल्ड टू स्कूल प्रोग्राम हम बेसिकली कहते हैं। ब्रिटिश काउंसिल एक आलमी इदारा है, उसके तावन से हम ये काम कर रहे हैं। तो उस ट्रेनिंग तरबियत के जरिए जब हम बच्चों को गुजारते हैं नौजवानों को, तो उनके अंदर ये एक सेंस पैदा होता है कि मेरी मौजूदगी इस दुनिया में, मेरे मुल्क में मेरी वजह से भी बेहतरी आ सकती है, तो मैं वो क्या रोल अदा कर सकता हूँ जिसकी वजह से मेरे इलाके की किस्मत बदले, मेरे जिले की या मेरे सूबे की किस्मत बदले। तो वो तरबियत से जब गुजरते हैं तो इनको ये स्किल्स मुहैया की जाती हैं कि वो अपनी इन सलाहियतों को इस्तेमाल करते हुए किस तरह वालदेन को राजी करें, बच्चों को इंस्पायर करें और उनको स्कूल की तरफ लेके जाएं।
तो ये जो 240 नौजवान हैं जो आपकी वांग के साथ इस वक्त काम कर रहे हैं, तो ये सिर्फ लसबेला में है या लसबेला से बाहर भी दूसरे मकाम तक के रजाकार हैं? ये
जो अभी स्पेसिफिकली मैंने बताया वो लसबेला के ही, उसके अलावा हम पूरे पाकिस्तान में जो ये बड़ा प्रोग्राम जिसे टेक अ चाइल्ड टू स्कूल प्रोग्राम कहते हैं वो पूरे पाकिस्तान में काम करता है और हम अभी तक कोई 2.5 लाख के करीब बच्चों को स्कूल वापस ले जा चुके हैं।
वाह, 2.5 लाख बच्चों को कितने अरसे में?
ये पिछले 3 साल में।
पिछले 3 साल में आपने उन बच्चों को परसू किया जो स्कूल जाने से रह गए थे या जो नहीं जा रहे थे, तो उनका पता कैसे चलाया? इंडिविजुअली जाकर के रिसर्च कैसे की, सर्वे कैसे किया आपने अकेले ने?
नहीं, अभी जैसे मिसाल के तौर पर मैं लसबेला में वांग कर रही है, तो बाकी भी ऑर्गेनाइजेशंस हैं ऐसे ही नौजवानों की तंजीमें जो पाकिस्तान के दूसरे हिस्सों में ये काम करती हैं, उनको हमने तरबियत दी उन इदारों के लोगों को कि किस तरह ये काम किया जाए। उस तरह फिर हर इदारे ने, हर ग्रुप ने अपने अपने इलाके में वो काम किया है। और इस काम की जो मजेदार बात यह है कि ये बहुत ट्रांसपेरेंट है, चूंकि इसको जो पाकिस्तान में एक इदारा है फाफन, फ्री एंड फेयर इलेक्शन नेटवर्क, उसके जरिए जो भी बच्चे इनरोल होते हैं उनकी वेरिफिकेशन की जाती है कि वो वाकई इनरोल हुए हैं, और एक साल तक उन पे नजर रखी जाती है कि बच्चे कहीं ड्रॉप आउट तो नहीं हुए, मतलब स्कूल में आए इनरोल तो हो गए लेकिन वापस चले गए। तो इसका जो ट्रांसपेरेंसी है वो बहुत इंटरेस्टिंग है, वो बहुत बड़ी मजेदार है।
तो ये जो बच्चे आप स्कूल वापस लाए हैं, तो ये कहाँ तक आप कोशिश करते हैं कि वो उनकी पूरी तालीम मुकम्मल हो, या दरमियान में से अगर कोई 8वीं में छोड़ के चला जाए तो?
उसमें फिर बहुत सारी चीजें हैं, मिसाल के तौर पर जो आपने पहला गाना चलाया दोस्ती, वो एक प्रोग्राम है जिसके जरिए हम क्या करते हैं कि हम बच्चों को स्कूल्स के अंदर खेलों का सामान मुहैया करते हैं, क्योंकि बाज़ औक़ात ऐसा होता है कि बच्चों का शायद वो इंटरेस्ट डेवलप नहीं हो पाता सिर्फ किताब से, तो उसको बढ़ाने के लिए खेलों के मुकाबले कराए जाते हैं। तो हमने अभी सिर्फ लसबेला के अंदर 10 स्कूल ऐसे हैं हमारे पास जिनको हमने बहुत बड़ी स्पोर्ट्स किट दी, उन असातिज़ा को तरबियत दी, और अगर आपने वीडियो देखी होंगी तो हमारे उसके बाद जब हम गए और नतीजा पूछा कि क्या रिजल्ट आया, तो एक उस्ताद हैं वो कह रहे हैं कि अब मेरे पास जगह ही नहीं बची कि मैं कितने बच्चों को बिठाऊं, क्योंकि अच्छा। वो तादाद इतनी बढ़ चुकी है। तो हम समझते हैं कि बड़ी चीजें बदल रही हैं और चीजें अच्छी हो रही हैं।
अच्छा, और उसकी वजह ये है कि आप न सिर्फ ये कि अपने जज्बे के साथ काम कर रहे हैं बल्कि उनको वसाइल भी फराहम कर रहे हैं जिसकी वजह से बच्चे जो हैं उनका इंटरेस्ट जो है स्कूल से वाबस्ता हो और उनके पेरेंट्स भी उन्हें स्कूल में भेजने में कोई तामुल ना करें। तो अगर आम तौर पर बच्चे, जाहिर है कि एक तो गुर्बत की वजह से स्कूल नहीं जाते और दूसरी भी सामाजिक वजूहात होती हैं, बच्चियां खास तौर पर नहीं जा पाती, अपने उनके मसाइल होते हैं, तो उनको आप कोई माली मुआवनत भी फराहम करते हैं?
जी, हमने एक प्रोग्राम शुरू किया जिसमें हम इस वक्त पिछले 2 सालों से 200 के करीब बच्चों को हम स्कॉलरशिप देते हैं, उनके पूरे 1 साल का जो है हम वो खर्चा उठाते हैं। ये हमने प्रोग्राम किया स्कॉटिश गवर्नमेंट के तावन से और हमने ऐसे बच्चों को आइडेंटिफाई किया, स्पेशली बच्चियों को जिनको पढ़ने का बहुत शौक था लेकिन जो माशी वजूहात हैं, आया वो यतीम थी या वो वालदेन इतना सपोर्ट नहीं कर सक रहे थे, तो उनको हमने कोशिश की, जो बच्चियां थी और जो अकलियत से जो बच्चे या जो लोग माजूरी का शिकार थे उनको इसमें हम शामिल करें और ये हमारा बड़ा जबरदस्त रिजल्ट चल रहा है। अब जब हम बच्चियों के रिजल्ट देखते हैं तो हमें बड़ा उस पर फख्र होता है और फिर ये नजर आता है कि आप जो मेहनत कर रहे हैं जिस जज्बे से उसका नतीजा भी नजर आ रहा है।
तो ये जो 200 बच्चे हैं ये इनमें बच्चे और बच्चियां दोनों शामिल हैं?
बिल्कुल, दोनों शामिल।
और इनको कितने साल के लिए स्कॉलरशिप देते हैं, कहाँ तक उनकी तालीम को मुकम्मल करवाते हैं?
हमारा जो फार्मूला है वो ये कि हम पहले तो एक फर्स्ट क्लास से लेके तीसरी क्लास तक, फिर छठी से लेके आठवीं क्लास तक के या छठी से लेके दसवीं क्लास तक के बच्चों को लेते हैं, क्योंकि ये हमें लगता है कि ये रिस्की एरिया है जहाँ पे बच्चे जो हैं बेसिकली स्कूल से ड्रॉप आउट हो जाते हैं। तो अगर हम उनको उस दौरान से निकाल के लाएं तो वो जो तीसरी के बाद चौथी पांचवीं छठी तक वो आ जाते हैं, फिर सातवीं आठवीं में चूंकि वो मिडल से बच्चे अमूमन वो काम करने की उम्र के हो जाते हैं चूंकि इतने सख्त कवानी नहीं है, तो फिर वो कहीं पे कपास चुनने चले जाते हैं, कहीं पे खेतों में काम करने चले जाते हैं, तो उनको वापस इंगेज रखने के लिए हम ये उनको इस तरह उन पे इन्वेस्टमेंट करते हैं।
अच्छा, और हर बच्चे को यानी इतने सालों के लिए करते हैं या सिर्फ 1 साल के लिए या 2 साल के लिए?
हम ईयरली करते हैं, मतलब सालाना बुनियाद पे करते हैं।
उनके रिजल्ट्स के मुताबिक?
जी, उनका रिजल्ट आता है उनकी, चूंकि उसका तरीका कार ये होता है कि हम स्कूल से लिस्ट मंगवाते हैं और फिर हर स्कूल में, जैसे मैंने आपको बताया मोहल्ला कमेटी, तो फिर हम उसको जो कमेटी में एक हमारी टीम का बंदा होता है, एक स्कूल से असातिज़ा होते हैं और मोहल्ले के ऐसे लोग जो वाकई में लोगों को जानते हैं उनको बिठा के उनके सामने नाम रखते हैं कि ये लोग हमारे सामने आए हैं, आप बताएं कौन ज्यादा हकदार है। फिर इस तरह हम हकदारों को जो है वो इसमें प्रोग्राम में शामिल करते हैं और अब तक के जो नतायज हैं वो बहुत जबरदस्त आए हैं।
तो आपके साथ, एक तो आप ब्रिटिश काउंसिल के साथ काम कर रहे हैं, एक आपने कहा कि स्कॉटिश गवर्नमेंट के प्रोजेक्ट के ने भी आपकी मदद की है, इसके अलावा और कौन से इदारे हैं जिनके साथ मिलकर आप काम कर रहे हैं? और आप तो इंडिविजुअली भी बहुत सारे इदारों के साथ वाबस्ता रह चुके हैं, कुछ इनका जिक्र कीजिए फिर हम बात को आगे बढ़ाएंगे।
जी, इंडिविजुअली में ऑर्गेनाइजेशन तो यह है कि मेरा बेस है, क्योंकि मेरा मानना है कि इस सदी के जो लीडर हैं वो नहीं जो खुद आगे बढ़ जाए बट दूसरे लोगों को आगे करें, तो वो मेरा जो ख्वाब है वो मैं वांग के जरिए पूरा करता हूँ। इंडिविजुअल कैपेसिटी में मैं पिछले कोई 4 साल से, 4 साल में कोई 40,000 के करीब नौजवानों को पाकिस्तान में और पाकिस्तान से बाहर तरबियत दे चुका हूँ, जिनमें अक्वामे मुत्तहिदा के इदारों के साथ काम किया है, ब्रिटिश काउंसिल के साथ, चैनन डेवलपमेंट एसोसिएशन के साथ, ग्लोबल चेंज मेकर्स के साथ और डू स्कूल के साथ, जो बहुत सारे और ऐसे इदारे हैं जिनके साथ मिलके काम किया, गवर्नमेंट के इदारों के साथ, यूनिवर्सिटीज में असातिज़ा को, प्रोफेसर को तरबियत दी, तो बड़ा जबरदस्त एक सिलसिला रहा है।
यूनिवर्सिटी के प्रोफेसरों को क्या तरबियत दी आपने?
हमारा एक प्रोग्राम है वो भी ब्रिटिश काउंसिल के तावन से किया, इसमें सिटीजनशिप एजुकेशन इन पाकिस्तान, हायर एजुकेशन कमीशन और ब्रिटिश काउंसिल के तावन से ये एक प्रोग्राम है जिसमें हम पाकिस्तानी यूनिवर्सिटीज के अंदर सिविक एजुकेशन या सिटीजनशिप को पढ़ाने के लिए इस तरबियत से हम असातिज़ा को गुजारते हैं और उनको टीचर से फैसिलिटेटर या सहूलतकार में बदलने की कोशिश करते हैं कि वो क्या चीजें हैं कि बच्चों को हम सिर्फ किताबों के अंदर ही महदूद ना रखें बल्कि उनको एक मुतहरिक शहरी या एक्टिव सिटीजन के तौर पे हम सामने लाएं और वो ऐसे सोशल एक्शन प्रोजेक्ट्स कर सकें जिससे माशरे में उनका कंट्रीब्यूशन जाहिर हो, ताकि जब वो डिग्री लेके निकलें तो सिर्फ अपने लिए ना जिएं बल्कि अपने इर्द गिर्द लोगों को, माशरे को देखें, उसको बेहतर करने के लिए कंट्रीब्यूट करें।
वाह वाह, और इस सारी सोच के पीछे एक कैसर रूंझा बैठा है?
नहीं, केसर रुंजा तो एक इंडिविजुअल है, सोच यकीनी तौर पे यहाँ पे बहुत सारी जगहों से घूम के आती है, इंस्पायरेशन होती हैं, आप लोगों को देखते हैं और मेंटोर्स होते हैं, तो सारा सिलसिला है केसर रुंजा
और उसकी टीम जिसने अपनी एक टीम, हाँ, जो खुद भी एक लीडर बन चुका है 25 साल की उम्र में और दूसरे लीडर्स पैदा कर रहा है, बना रहा है, उनको तरबियत दे रहा है और उन लीडर्स के साथ मिलकर अपनी लीडरशिप में आगे बढ़ रहा है। ठीक, अच्छा, तो आप इसके साथ साथ जो आप ये आपने बताया कि वर्कशॉप्स वगैरह करते हैं, लेकिन डिजिटल मीडिया और स्ट्रीट थिएटर का तरीका भी आप इस्तेमाल कर रहे हैं, तो कुछ ये बताइए कि डिजिटल मीडिया को आप किस तरह इस्तेमाल करते हैं बच्चों की तालीम के सिलसिले में या अपने उस मिशन को आगे बढ़ाने के लिए कि बढ़ेगा लसबेला, पढ़ेगा लसबेला, बढ़ेगा लसबेला, बढ़ेगा पढ़ेगा पाकिस्तान, बढ़ेगा पाकिस्तान।
जी जी, मेरे ख्याल में चूंकि बलूचिस्तान का एक जो चैलेंज ये है कि वो एरिया वाइज इतना बड़ा है कि आप हर जगह पे पहुंच नहीं पाते, तो वहाँ पे और पूरे पाकिस्तान में भी ये मसला है, तो जो डिजिटल मीडिया का मेरे ख्याल में मेरी अगर जिंदगी में कोई इंसानों के बाद किसी और चीज़ ने ज्यादा बदलाव में हाथ रखा है तो वो सोशल मीडिया या डिजिटल मीडिया का है, वीडियोज से लेके फोटोग्राफी तक। तो हमने अभी इसी छोटी सी मैं स्टोरी शेयर करूंगा, जो हम अभी पढ़ेगा लसबेला की जो मुहिम थी उसमें हमने ये एक तरीका शुरू किया कि हम स्कूल्स में जाते थे और बच्चों से बुलवाते थे कि आपके स्कूल के क्या मसाइल हैं, और उन वीडियोस को हम फिर फेसबुक के जरिए, ट्विटर के जरिए या बाकी जो सोशल मीडिया के जो मीडियम है उनके जरिए हम उसको वायरल करते थे और उससे बड़ा जबरदस्त नतीजा निकलता था, क्योंकि आमतौर पर लोग ये एक्सपेक्ट करते थे कि कोई इलाके का वडेरा आके बोले या वहाँ का कोई बड़ा आके बोले तो हम उसके मसले सुने, तो वो चूंकि खुद कभी स्कूल शायद गए नहीं या उनको इतना अंदाजा नहीं या वो इतने सहमे हुए हैं कि किसी साहिब इक्तदार के सामने बोल नहीं सकते, तो हमने बच्चों के जरिए सीधा कम्युनिकेशन कराई, उस गेप को या जो मिडल मैन का जो एक वो था वो खत्म हो गया, हमने बच्चों को टूल्स दिए, उनको कैमरे के सामने खड़ा किया, उसका बड़ा जबरदस्त नतीजा निकला। मैं जब अभी वहां से आया तो मुझे वहां पे एक स्कूल था, गवर्नमेंट गर्ल्स मिडल स्कूल कोमाचागोट, तो मैं वहां गया तो बच्चियों ने मुझे बताया, जो मेरे मैं अभी भी आपसे बात कर रहा हूं तो एक बड़ी अजीब सी कैफियत होती है कि मैं जब उनको देखा स्कूल को तो उसको चार दीवारी नहीं थी और बच्चियां बड़ी जो है वो गुस्से में थी कि हमारे यहाँ अखबारी बयान में तो रोजाना आता है कि ये हो गया वो हो गया, लेकिन आप हकीकत में देखें हमारे साथ क्या होता है। तो मैंने कहा जो मुझे बता रही हैं जरा कैमरे में बता दें, तो उन्होंने कहा ठीक है, तो मेरे पास मोबाइल था उसी से मैंने वीडियो रिकॉर्ड की और एडिट करके जब हमने इसको वायरल की, तो मैं अब यहाँ वापस जब अमेरिका आया तो मुझे पीछे से मेरी ऑफिस की टीम ने बताया कि वहाँ हमारे एक प्रोमोटिंग गर्ल्स एजुकेशन के सेक्रेटरी साहब हैं असफंद यार काकर साहब, उन्होंने स्कूल को जो है वो हाई कर दिया है और वो यूरोपियन यूनियन की फंडिंग के जरिए उस स्कूल को चार दीवारी मिल रही है, बहुत शानदार किस्म का ग्राउंड मिल रहा है, नए असातिज़ा भर्ती हो रहे हैं, और मेरे ख्याल में ये तो मेरी एक कामयाबी है, जिस उस दिन उस रात में बड़ा खुश होके मुतमईन होके सोया के कोशिशें रंग लाती हैं।
वाह, और इस फंद यार खासतौर पर हम उनका चले आपकी तरफ से उनका शुक्रिया अदा करते हैं और आप भी यकीनन उनका शुक्रिया अदा करेंगे कि उन्होंने उस वीडियो को तवज्जो दी। और अगर ऐसे ही तमाम जो अरबाब इख्तियार हैं न सिर्फ ये कि वीडियोस को देखें बल्कि तवज्जो दें, इंडिविजुअली जाकर भी फर्दन स्कूलों का मुआयना करें जो उनके ज़ेरे इख्तियार में हैं, ज़ेरे तो यकीनन बहुत सारे स्कूलों के बहुत सारे मसाइल हल हो सकते हैं। और आपने बताया कि इसके अलावा भी आपकी जो आपने जब ये वीडियोस पोस्ट की तो किसी स्कूल को इमारत मिली, किसी को फर्नीचर मिले और किसी के हालात बेहतर हो गए, कुछ ऐसा भी हुआ?
बिल्कुल ऐसा ही हुआ, लेकिन एक अभी मसला है जो शायद कल आपसे बात हुई वो डिस्कस किया, दो कॉलेजेस हैं जो 12 साल से नहीं बन रहे, अब मैं रोजाना जाता हूँ वहां से गुजरता हूँ उसको देखता हूँ, अब लोगों ने शायद बात करना बंद कर दिया, दीवारें वो खुद बोलती हैं कि हमें कोई मुकम्मल करे, हमारे बच्चे आके हमारे पास पढ़े, साहिब इक्तदार शायद उसको तवज्जो नहीं देते, तो आपके तवसत से शायद अगर कोई पाकिस्तान में सुन रहा है तो उत्थल के मकाम पे एक पॉलिटेक्निकल कॉलेज है और एक रेजिडेंशियल कॉलेज है, जो 12 साल से इमारतें तो आधी मुकम्मल आधी नामुकम्मल है लेकिन उसको कोई शुरू नहीं कर रहा, तो अगर सुना जाए आपके तवसत से मेरी आवाज को तो बहुत खुशी होगी मुझे।
तो लीजिए, हमने इस प्लेटफॉर्म से उस एरिया के अरबाब इख्तियार को ये मैसेज दिया کہ کیسا رونجھا اور ان کی مانگ اور وہاں کے جو اسٹوڈنٹس ہیں ان کا یہ پیغام ہے کہ ان کی عمارت کی طرف توجہ دی جائے, جو ایک پولی ٹیکنک ہے اور ایک دوسرا ایک اور
کالج
ریزیڈینشیل کالج ہے. تو اس توقع کے ساتھ کہ ہماری بات وہاں تک پہنچے گی اور اس بات پر عمل بھی ضرور ہوگا, ہم پروگرام کو آگے بڑھاتے ہیں. ایک سوال جو آپ کی باتوں سے سامنے آیا ہے کہ آپ کیونکہ غریب اور نوجوانوں کو اور غریب بچیوں کو اور غریب بچوں کو تعلیم دینے میں مصروف ہیں, اور یہ وہ طبقہ ہے خاص طور پر جو نوجوان ہیں 12-13 سال کے, 13 سے آگے تک کے بچے, جن کے اگر ان کو مصروف نہ کیا جائے تو امکان یہ ہوتا ہے کہ وہ انتہا پسندوں کے یا دہشت گردوں کے ہاتھ لگ سکتے ہیں. تو آپ ایک طرح سے تعلیم کے ذریعے, تربیت کے ذریعے انہیں اس دہشت گردی کے نیٹ ورک سے بچانے کی کوشش کر رہے ہیں. تو اس بالکل. کوشش میں آپ کیا سمجھتے ہیں کہ کیا جب آپ نے یہ پروگرام شروع کیا تھا اس وقت بھی یہ موٹیو آپ کے سامنے تھا یا یہ موٹیو آہستہ آہستہ خود آپ کے مشن میں شامل ہو گیا؟
نہیں, یہ موٹیو یقینی طور پہ شامل تھا, چونکہ میں جسے آپ کو بتایا کہ انڈیویجول کیپیسٹی میں فاٹا سے لے کے ساؤتھ پنجاب تک اور بلوچستان میں تربیت ہم کرواتے رہے ہیں. اور ایک دفعہ مطلب اب ایسا بھی ہوا کہ بہت سارے ایسے نوجوان جو تربیت کے اس مرحلے سے گزرے اور پھر بعد میں جب انہوں نے بتایا تو وہ ایک جگہ پہ ایسا ہوا, میں ایک اسکول میں تربیت کروانے گیا تو وہاں پہ ہمارے پاس چونکہ بچیاں تھیں, وہ کلچرل ایسا ہوتا ہے کہ وہ بچیاں کم ہی الاؤ ہوتی ہیں کہ اس طرح کے کسی پروگرام میں جائیں. تو پہلے دن جب ہمارا ٹارگیٹ 25 تھا تو اس دن صرف 13 بچیاں بیٹھی تھیں, اور چوتھے دن ورک شاپ ختم ہوئی تو میرے ارد گرد مجھے بیٹھنے کے لیے جگہ نہیں مل رہی تھی اور 55 بچیاں اس ہال میں بیٹھی تھیں. اور جب ختم ہوا, جب میں نے اجازت چاہی تو بہت ساری بچیاں ایسی تھیں جن کی آنکھوں میں آنسو تھے اور انہوں نے بتایا کہ ہم نے زندگی کو کبھی اس طرح نہیں دیکھا کہ ہم بھی کر سکتے ہیں. تو اس طرح کی جب چیزیں سامنے آتی ہیں تو پھر باقی جو مٹیریلسٹک چیزیں ہیں, جو لگژریز ہیں, اب میں یہاں پہ بھی ہوں تو مجھے میرا دل کرتا ہے کہ میں واپس جاؤں اپنے لوگوں کی طرف, چونکہ میں نے وہاں کام کرنا ہے. اور اگر میری وہ دنیا اچھی نہیں ہے تو پھر میرا کچھ اچھا نہیں ہے میرے لیے.
اور یہ جذبہ جس کے ساتھ آپ مسلسل 9 سال کے تھے جب سے آپ میں یہ جذبہ موجود ہے کہ دوسروں کی بھلائی کے لیے کام کرنا, لیکن یہ بتائیے کہ جب وہ بچے یا یہ نوجوان اسکولوں تک تو آپ نے توجہ دی ان پر کہ چلو انہوں نے ہائی اسکول مکمل کر لیا, اس کے بعد ان کو کالجوں تک پہنچانے کے لیے بھی وانگ کے اس میں کچھ مشن میں کچھ شامل ہے؟
ہم کرتے یہ ہیں کہ چونکہ ہم مطلب اس کے لیے پھر ریسورسز زیادہ درکار ہوتے ہیں, لیکن ہم کنٹینیوس ہمارا کام چل رہا ہوتا ہے بغیر ریسورسز کے بھی. مثال کے طور پر ہمارے پاس گروپ میں ایسے نوجوان ہیں جو لکھتے ہیں تو وہ اس طرح کے مسائل کو ہائی لائٹ کرتے ہیں, کیریئر کاؤنسلنگ کرتے ہیں نوجوانوں کی یونیورسٹیز میں, کچھ اس طرح کے ایڈمیشنز جہاں پہ آتے ہیں جہاں پہ اکثر نوجوانوں کو پتہ ہی نہیں چلتا کہ کہیں پہ کوئی اسکالرشپ ہے داخلہ ہے, ان کو گائیڈ کرتے رہتے ہیں. اور ساتھ ساتھ میں ہمارا چونکہ ادارہ چھوٹا ہے تو ہماری ایک پالیسی ہے کہ ہمارے ادارے میں کوئی 29 سال سے زیادہ کا نوجوان, اب اس کو نوجوان میں نہیں کہوں گا لیکن 29 سال سے زیادہ کا شخص ہماری آرگنائزیشن میں کام نہیں کرے گا. تو جو ایسا نوجوان جو کالج سے پڑھ کے آیا, جو مالی حالت اس کی مستحکم نہیں ہے اور اس کو نوکری کی تلاش ہے, تو اس کو ہم اپنے پاس لے کے آتے ہیں, 1 سال تک یا 6 سال تک 6 مہینے تک اس کی تربیت کرتے ہیں, پھر اس کو ہم کسی اور آرگنائزیشن میں آگے بھیج دیتے ہیں تاکہ وہ بڑھتا جائے. تو یہ اسی طرح کا بھی سلسلہ ہے, اور باقی ہم گائیڈنس کرتے رہتے ہیں, لیکن ہماری خواہش یہ ہے کہ ہم زیادہ نوجوانوں کو ہمارے پاس اگر وسائل ملے تو ہم ان کو آگے بڑھنے میں, اعلیٰ تعلیم حاصل کرنے میں مدد کرتے
ہیں. ہاں, لیکن ابھی تو آپ 25 سال کے ہیں اور جب آپ 29 سال کے ہو جائیں گے تو آپ وانگ سے دستبردار ہو جائیں گے, تو پھر کیا کریں گے اس کے بعد, آپ کیا کریں گے وانگ کے بغیر, آپ کیا رہ جائیں گے؟
نہیں, وانگ کے بغیر ادارے جو ہیں, میرا ماننا یہ ہے کہ وہ لوگوں پہ ڈیپینڈ نہ کریں, اداروں کی اپنی ساکھ ہونی چاہیے. تو میں 29 سال بعد جب میں چلا جاؤں گا تو پھر میں لکھنے لکھانے کے یا پڑھانے کے شعبے سے شاید منسلک ہو جاؤں, لیکن وانگ کو پھر میں نہیں دیکھوں گا کیونکہ پالیسی ہے. اور ہم آگے اس دوران کوشش یہی ہے کہ نوجوانوں کو تربیت دی جائے کہ وہ آگے آئیں اور نئے ولولے اور جوش کے ساتھ چیزوں کو آگے بڑھائیں.
بہت شکریہ قیصر اونجا, آپ سے باتوں میں اتنی مصروف ہو گئی کہ یہی بھول گئی کہ ہم درمیان میں ایک بریک بھی لیتے ہیں. تو ہماری پروڈیوسر وردہ خلیل کہہ رہی ہیں کہ بھائی اب وقت ہو گیا, ایک بریک لے لو. تو پہلے ایک بریک لیتے ہیں, اس کے بعد ہم پھر بات کریں گے ایٹلس کور کی
انشاءاللہ.
وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہمارے آج کے مہمان ہیں پاکستان کے صوبے بلوچستان میں نوجوانوں پر مشتمل نوجوانوں کی تعلیم اور ترقی کے لیے کوشاں ایک فلاحی ادارے ویلفیئر ایسوسیشن فار نیو جنریشن یا وانگ کے بانی اور سی ای او قیصر رونجھا. ہمارے مہمان قیصر رونجھا ان دنوں یہاں امریکہ کے ایک فلاحی ادارے ایٹلس کور کے زیر اہتمام بچیوں کی تعلیم سے متعلق ایک عالمی ادارے گرل رائز کے ساتھ ایک سال کے لیے وابستہ ہیں. نوجوانوں اور بچیوں کے حقوق کے علمبردار ایک سوشیولوجسٹ ایک بلاگر ہمارے مہمان قیصر رونجھا تعلیم اور تربیت کے ذریعے انتہا پسندی اور دہشت گردی کے مقابلے اور امن قائم کرنے کے اپنے مشن کو آگے بڑھانے کے لیے اسٹریٹ تھیٹر سیمینارز ورک شاپس اور ڈیجیٹل میڈیا کا استعمال کر رہے ہیں. ہمارے مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر ان کی اور ان کے ادارے کی تصاویر کے سنگ سنگ سننے اور دیکھنے کے لیے ہمارے لنکس ہیں facebook.com/voaurdu اور facebook.com/hardamrawahezindagi اور facebook.com/yasminjameelvoaurdu. ہمارے مہمان قیصر رونجھا اس وقت موجود ہیں واشنگٹن سے ٹیلی فون پر ہمارے ساتھ. جی قیصر رونجھا واشنگٹن سے ہمارے ساتھ موجود ہیں اور اب بات کریں گے ان سے ایٹلس کور کی جس کے پروگرام کے تحت وہ یہاں پر موجود ہیں. وہ اس ایٹلس کور میں کس طرح منتخب ہوئے تو یہی سوال ان سے اب براہ راست کرتے ہیں. قیصر بتائیے کہ یہ ادارہ جو ایٹلس کور ہے یہ ہے کیا اور کیسے یہ پاکستان اور دنیا بھر سے جو مختلف شعبوں میں فلاحی سرگرمیوں میں مصروف ادارے ہیں ان کو امریکی فلاحی اداروں کے ساتھ مربوط کرتا ہے اور کیسے یہ دنیا بھر کے جو بہترین ابھرتے ہوئے لیڈرز ہیں ان کو 6 سے 18 سال کے تربیتی پروگرام میں شرکت کا موقع فراہم کرتا ہے جس کے نتیجے میں آپ یہاں پر ہیں امریکہ میں.
جی جی سو ایٹلس کور جو ہے وہ ایک ایسا ادارہ ہے جو بیسیکلی جیسے کہ آپ نے بتایا 2006 سے یہ شروع ہوا اور یہ نان پروفٹ یا جو غیر سرکاری لیڈرز ہیں یا جو سیوک ایجوکیٹرز جنہیں ہمیں کہتے ہیں ان کا ایک نیٹ ورک ہے. اور ہوتا یوں ہے کہ یہ ہر سال ان کی 3 کلاسز چلتی ہیں جنوری اگست مئی اگست اور نومبر میں. تو اس میں پھر 3 کلاسز میں کوئی 22 سے 20 بندوں کو 20 سے 22 نوجوانوں کو یا ایسے نوجوانوں کو جن کا جو مڈل کیریئر میں ہوتے ہیں مڈ کیریئر میں ان کو ایک پروسیس کے ذریعے ان کی سلیکشن کی جاتی ہے. پھر ان کو تربیت کے لیے امریکہ بلایا جاتا ہے. ابتدائی تربیت تو ایٹلس کور خود کرتا ہے. اس کے بعد ان کو 1 سال سے 18 مہینے تک کے لیے یہاں کی یو ایس میں کسی غیر سرکاری تنظیم میں اپنی سہولیات دینے کے لیے بھیجا جاتا ہے تاکہ وہاں پہ وہ سرو بھی کر سکیں جو ان کا اپنا پہلے تجربہ رہا ہے اور وہاں سے سیکھ بھی سکیں. تو میں اسی پروگرام کے ذریعے آیا اور ایک لمبے پروسیس کے ذریعے مرحلوں سے ہوتا ہوا جو یقینی طور پہ سخت تھا لیکن اگر آپ امید رکھتے ہیں حوصلہ مند ہیں تو آپ نکل آ سکتے ہیں اور میری طرح یہاں آ کے سیکھ سکتے ہیں.
تو کیا اس کو اپلائی کرنے کا طریقہ کیا ہوتا ہے اور اس میں کیا عمر کی کوئی حد ہوتی ہے اور یہ بھی کہتے ہیں کہ 35 سال سے زیادہ نہ ہو تو اس میں پروگرام میں سلیکٹ ہوتا ہے. تو کچھ مختصراً بتائیے کہ جو لوگ ہمارا پروگرام سن رہے ہیں اس وقت پاکستان میں اور دنیا بھر میں اور جو کوئی فلاحی کاموں میں مصروف ہیں گزشتہ 2 سال یا اس سے زیادہ عرصے سے کس طرح وہ اس پروگرام میں شامل ہو سکتے ہیں؟
جی اس کا طریقہ کار یہ ہوتا ہے کہ ایٹلس کور کی ویب سائٹ ہے جس کو میں اسپیل کروں گا ATLASCORPS.org ایٹلس کور.org. جہاں پہ آپ جائیں گے تو آپ کو وہاں پہ آپ کو اس کی ساری تفصیلات مل جاتی ہیں. سمپلی طریقہ یہ ہوتا ہے کہ ان کی کالز جو ہیں وہ مہینے 3 مہینوں کی بنیاد پہ وہ چلتی رہتی ہیں. آپ اس میں پہلے بنیاد پہ اپلائی کرتے ہیں, آپ کا جو مختصر تعارف ہوتا ہے اپنی سی وی کے ساتھ وہ بھیجتے ہیں جس میں آپ کا جو بنیادی آپ کی قابلیت ہے اس کو جانچا جاتا ہے, پرکھا جاتا ہے کہ آپ آگے پروسیس کرنے کے لیے اہل ہیں یا نہیں. جب وہ ایک دفعہ مرحلہ آپ پاس کرتے ہیں تو پھر آپ کو ایسے لکھنے کے لیے بھیجے جاتے ہیں کہ آپ کو کچھ چیزوں پہ اوپینینز لیے جاتے ہیں کہ آیا آپ نے اتنا عرصہ کام تو کیا ہے لیکن کیا آپ کے کچھ نظریات ہیں چیزوں کے بارے میں, آپ واقعی سماجی تبدیلی کے لیے کام کرنا چاہتے ہیں. پھر اس ساری تبدیلی کو جب پرکھا جاتا ہے تو پھر آپ کا وہ اس سے بھی اگر آپ پاس ہوئے تو پھر ایک انٹرویو کا مرحلہ آتا ہے جہاں پہ ایک پینل ہوتا ہے وہ آپ کو بذریعہ فون یا اسکائپ کے ذریعے آپ کا انٹرویو لیا جاتا ہے. اور جب آپ اس مرحلے سے بھی گزر جاتے ہیں جو تیسرا مرحلہ ہے تو آپ ایٹلس کور کے جو ان کا بورڈ ہے اس پہ آ جاتے ہیں. پھر یہ آپ تقریباً وہ سارے مراحل پاس کر چکے ہوتے ہیں. پھر آپ کی پروفائل اور آپ کے جو پچھلا آپ کا کام ہے اس کی بنیاد پہ آپ کو کسی اور آرگنائزیشن جو امریکہ میں ہی ہو وہاں پہ آپ کی پروفائل بھیجی جاتی ہے, پھر اس آرگنائزیشن کو کہا جاتا ہے کہ آپ دیکھیں کہ مثال کے طور پر ہم کیسر رونجا کو لے کے آئے ہیں, کیا یہ آپ کے لیے کارآمد ثابت ہو سکتے ہیں؟ تو وہ آرگنائزیشن آپ کی پروفائل سے جاتی ہے اور پھر وہ آپ کا انٹرویو کرتی ہے, اگر آپ پاس ہو گئے تو پھر بس آپ ویزا پکڑیں اور امریکہ آ جائیں.
واہ, تو اس وقت آپ ہمارے فیس بک پر ہمارا یہ پروگرام پاکستان اور دنیا بھر میں سنا جا رہا ہے اور آپ کی تصاویر کے ساتھ ہم اس کو اردو ویو اے کے فیس بک پیج پر بھی نشر کر رہے ہیں, تو وہاں پر لوگ آپ کے لیے سوال پوسٹ کر رہے ہیں. ایک طاہر مجید نے بھارتی کشمیر سے لکھا ہے کہ وہ کال نہیں کر سک رہے, تو ہم کوشش کریں گے کہ ان سے دوبارہ ان سے لے لیں کوئی جو آپ کے لیے سوال پوسٹ کرنا چاہ رہے ہیں, لیکن انہوں نے اپنا فون نمبر بھیج دیا تو ہم آپ کو ایک تو ان کا فون نمبر دے دیں گے. دوسرے عباس بھٹا ہیں, انہوں نے لکھا ہے کہ وہ ڈسٹرکٹ لیا سے ان کا تعلق ہے, 6 سال کا ان کا تجربہ ہے سوشل سیکٹر میں, فلاحی کام میں مصروف ہیں, تو وہ کس طرح آئیں؟ تو آپ ان کے لیے وہ لنک بتا دیجیے ایٹلس کور کا تاکہ یہ رابطہ کر سکیں اور اپلائی کر سکیں.
جی, تو ایٹلس کور کی جو لنک ہے, ویب سائٹ ہے ATLASCORPS.org. ایٹلس کور کی اس پہ ویب سائٹ پہ جائیں گے تو بہت سمپل پروسیس ہے, کوئی اس میں کوئی قباحت والی بات نہیں ہے. آپ کے پاس 2 سال سے لے کے 10 سال کے درمیان کا ایکسپیرینس ہونا چاہیے, جسے کہ انہوں نے بتایا کہ 6 سال کا ان کا ایکسپیرینس ہے, اور آپ کا والنٹیئر اگر ایکسپیرینس ہے رضاکارانہ طور پہ بھی آپ نے پہلے کام کیا ہے تو وہ بھی اس میں شامل ہوتا ہے, اور جو آپ کی عمر ہے عمر کا تقاضا یہ ہے کہ آپ 35 سال سے بڑے نہیں ہونے چاہیے, 18 سال سے بڑے ہوں اور 35 سال سے چھوٹے ہوں, تو اس درمیان کی بریکٹ سے آپ ہوں تو آپ اپلائی کریں اور شامل ہو جائیں مقابلے میں.
اچھا, اور یہ اور یہاں پر آ کر انہیں کیا کیا سہولیات مل سکتی ہیں, کیونکہ یہ آپ لوگ یہ کہتے ہیں ایٹلس کور والے کہ وہ بھی جو آنے والا ہے وہ بھی والنٹیئر کر رہا ہوتا ہے اور یہاں کے جو ادارے ہیں وہ بھی والنٹیئرلی ان کو ہوسٹ کرتے ہیں ان کی.
جی, والنٹیئرلی ہوسٹ کرتے ہیں, لیکن اب جو والنٹیئر کا ایک پہلے جو تعریف تھی کہ اب بندہ آئے گا اپنا ٹائم بھی دے اپنے پیسے بھی خرچ کرے, تو وہ اب بدل چکا ہے. آپ جب یہاں آئیں گے اس پروگرام کے ذریعے تو پروگرام آپ کو آپ کے رہنے کھانے پینے آپ کے آنے جانے کے اخراجات اور یہاں پہ جو آپ کی نارمل ضروریات ہیں ان سمپل ورڈز پاکٹ منی ہے وہ آپ کو دیتا ہے اور آپ کے خرچے اس طرح وہ کور ہو جاتے ہیں, تو آپ کو فکر مند ہونے کی ضرورت نہیں کہ کیا میں گھر سے پیسے منگواؤں گا, نہیں ایسی بات نہیں ہوگی.
تو اتنا ضرور ہوتا ہے کہ آپ جتنے بھی آرام سے گزارا کر سکتے ہیں اتنے اخراجات آپ کو مل جاتے ہیں, اور آپ آرام سے اپنی صلاحیتوں سے ان کو فائدہ پہنچاتے ہیں یہاں کے اداروں کو, ان کو ایک فوراً ملک کا کسی دوسرے ملک کا ایک ایکسپرٹ مل جاتا ہے جس سے وہ اس ملک کے کلچر کے بارے میں بھی معلوم کر لیتے ہیں بہت کچھ, اور اس ملک میں جو کچھ ہو رہا ہوتا ہے اس شعبے میں اس سے بھی آگاہی ہوتی ہے, اور وہاں سے یہاں آنے والا یہاں کی جو لیٹسٹ ٹیکنالوجی ہے اس سے واقفیت حاصل کرتا ہے اور پھر واپس جا کر, اور اس کے لیے اس کو واپس جانا ضروری ہوتا ہے, آپ نے یہ کہا.
جی, اس کے لیے واپس جانا ضروری ہوتا ہے, جو آپ کا کم سے کم عرصہ 1 سال ہے یا زیادہ سے زیادہ جو ہے آپ 18 مہینے تک امریکہ میں رہ سکتے ہیں, اور پھر شرط یہ پروگرام کا مقصد بھی یہی ہے ہونا بھی یہ چاہیے کہ پھر آپ یہاں سے ایک دفعہ جب سیکھ جائیں تو آپ واپس اپنے لوگوں میں جائیں اپنی کمیونٹی میں جائیں جہاں آپ نے جن لوگوں کے لیے آپ نے کام کرنا ہے ان کے ساتھ جا کے کام کریں, اور جو آپ کی تجربات امریکہ میں رہتے ہوئے آپ کو حاصل ہوئے ہیں کہ چیزوں کو کس طرح مینج کیا جاتا ہے اس میں کیا کیا طریقہ کار ہوتے ہیں وہاں جا کے اپنے لوگوں کی زندگی کو بہتر بنانے کے لیے اداروں کو بہتر بنانے کے لیے استعمال کریں.
تو آپ نے اب تک یہاں پر ایٹلس کور کے تحت جو کچھ سیکھا ہے وہ آپ نے ایک آرگنائزیشن ہے گرل رائزنگ اس سے آپ وابستہ ہوئے, تو اس گرل رائزنگ میں آپ نے اب تک کیا کچھ سیکھا ہے, اور یہ گرل رائزنگ ہے کیا, یہ ہمارے سننے والوں کو بتائیے کہ یہ ادارہ کیا کام کرتا ہے, بچیوں کے لیے صرف تعلیم کے لیے کام کرتا ہے یا ان کی سماجی طور پر بھی ان کے لیے کچھ سہولیات فراہم کرتا ہے؟
گرل رائزنگ بیسیکلی ایک عالمی مہم ہے بچیوں کی تعلیم کے لیے بچیوں کی ایجوکیشن کے لیے. ہم یہ کرتے ہیں کہ ہم اسٹوری ٹیلنگ یا جو کہانی نویسی کا ایک سلسلہ ہے اس کو استعمال کرتے ہوئے بچیوں کو آگے بڑھانے میں مدد کرتے ہیں, کیونکہ ہمارا ماننا ہے کہ جب بچیاں پڑھیں گی بچیاں بڑھیں گی تو دنیا بدلے گی. جیسے میں وہاں کہتا تھا کہ پڑھے گا لس بیلا بڑھے گا لس بیلا, تو میں یہاں پہ آ کے میرا منشور اب عالمی بن گیا ہے, جیسے آپ نے کہا کہ پڑھیں گی بچیاں تو بڑھے گی یا بدلے گی دنیا. تو ہم کوشش کرتے ہیں کہ ہمارا جو منشور ہے کہ ہم فلم کے ذریعے جو بیسیکلی ہمارا سب سے بڑا پاورفل ٹول ہے کہ ہم ایسے ایشوز کو ہائی لائٹ کرتے ہیں جو بچیوں کی تعلیم کے درمیان آتے ہیں پوری دنیا میں, اور پھر ان میں سے ایسی کہانیوں کو سامنے لے کے آتے ہیں جو واقعی میں انسپائرنگ ہے, جو واقعی میں جذبات جگاتی ہیں کہ دیکھیں اتنے لوگوں کو اور بھی ایشوز تھے لیکن انہوں نے تعلیم کے لیے جدوجہد کی اور انہوں نے اپنی زندگی بدلی. تو ہم سمپل الفاظ میں کہتے ہیں کہ ایجوکیٹ اے گرل چینج دا ورلڈ, تو بچیوں کو پڑھائیں اور دنیا کو بدلیں.
تو یہاں پر امریکہ میں بھی ایسا ہے کہ بچیاں نہیں پڑھتی, یہ ادارہ کیوں ایسے یہاں پر موجود ہے؟
امریکہ میں ہمارا جو ہے وہ آفس ہے, مین آفس یہ, ہم اس کے علاوہ نائجیریا میں, ڈیموکریٹک ریپبلک آف کانگو اور انڈیا میں کام کرتے ہیں جہاں پہ ہمارے سب آفیسز ہیں. اور چونکہ یہ فلم کا میڈیم ہے تو ہم بیٹھے تو یقینی طور پہ امریکہ میں ہیں لیکن ہمارا کام پوری دنیا میں چلتا ہے. ہمارے جو والنٹیئرز ہیں یا جو لوگ ہم سے, ہمارا ایک مینیول بنا ہوا ہے کہ اس فلم کو اپنے اسکول میں, اپنے کالجز میں آپ کس طرح استعمال کر سکتے ہیں اور کس طرح آپ ایسے ذہن سازی کر سکتے ہیں جس سے یہ ہو کہ جو بچے دیکھیں, جو کمیونٹی کے لوگ دیکھیں, والدین دیکھیں, وہ اپنی بچیوں کو اسکولز کی طرف لے کے آئیں.
اچھا, تو پھر آپ کا یہ ارادہ ہے, آپ نے اب تک یہاں پر ایسا کیا سیکھا ہے جو آپ سمجھتے ہیں کہ آپ, کیونکہ وہاں پر بھی بچیوں کی تعلیم کے لیے کام کر رہے ہیں تو آپ کو فائدہ دے گا یہاں کا علم اور تجربہ؟
بالکل یقینی طور پہ فائدہ دے گا. میرے لیے دلچسپ صورتحال یہ ہے کہ میں جب آیا اور بنیادی چھ مہینے کام کرنے کے بعد میں نے اپنی آرگنائزیشن کو اس بات پہ راضی کیا کہ مجھے یہ اسائنمنٹ دیں تاکہ میں پاکستان میں جاؤں اور اس کو کر کے واپس تجربہ لے کے آؤں کہ پاکستان میں اگر اس کو کیا جائے تو کیا نتائج آئیں گے. تو میں ابھی یہ آپ سے بات کرنے سے ایک ہفتہ پہلے پاکستان میں ہی تھا اور میں وہاں پہ اسکولوں میں اس کو تجربہ کر کے آیا ہوں, اور جو نتیجے میں نے دیکھے, جو کہانیاں میں نے سنی, وہ بہت دلچسپ تھیں اور مجھے لگتا ہے کہ اس طرح کے مزید کام ہونے چاہیے. تو جب میں واپس جاؤں گا تو میں یہ سارے ٹولز جو میں یہاں پہ سیکھ رہا ہوں, جو جس کو مینجمنٹ بھی کہیں کہ چیزوں کو کیسے رن کرنا ہے, لوگوں کے ساتھ, اداروں کے ساتھ کیسے کمیونیکیٹ کرنا ہے, رابطہ کاری کیسے کرنی ہے, ان سب چیزوں کو لے کے میں گراؤنڈ پہ جاؤں گا اور اپنے لوگوں کے ساتھ کام کروں گا.
بالکل, اور ہم آپ کو ایک بار پھر خوش کر دیں قیصر رونجا صاحب کہ اس وقت فیس بک پر ہمارا پروگرام لائیو نشر ہو رہا ہے آپ کی تصویروں کے ساتھ, جس میں ہم ابھی رائزنگ گرل کی بھی تصویریں پوسٹ کر رہے ہیں اور لوگوں کو دکھا رہے ہیں, تو بہت لوگ آپ کو سراہ رہے ہیں اور آپ کے لیے سوال بھی پوسٹ کر رہے ہیں. کچھ سوالات تو میں آپ کو بعد میں بھی بھیج دوں گی لیکن میں چاہوں گی کہ میں ان کا شکریہ ادا کر دوں جو اس وقت فیس بک پر ہمارا پروگرام سن رہے ہیں اور اسے سراہ رہے ہیں. نوید ہیں, نوید لنگا ہیں, بلوچستان سے ہیں, اور شفیق احمد ہیں, سلمان خان ہیں, سلمان خان نے دوبارہ سراہا آپ کو, خالد رونجا ہیں, انہوں نے تعریف کی ہے, عبدالحقی ہیں, انہوں نے بھی بہت تعریف کی ہے, خالد رونجا ہیں, عبدالحادی ہیں, اور شاہ جہان بلوچ ہیں, کامران خان ہیں, عاطف شاہ ہیں, امیر ظہور ہیں, نجیب عامر وزیر ہیں, نجیب عامر وزیر نے کمپیوٹر کے شوق کے بارے میں بھی اپنے خیالات کا اظہار کیا ہے, اور سلمان خان ہیں, شمیم صدیقی مغل ہیں, عباس علی مردوس ہیں, اور صاحب زادہ وقاص ہیں, اور وہ بھی بہت تعریف انہوں نے دو تین دفعہ لکھی ہے, عمران خان ہارا ہیں, اور توحید بن یاسر خان ہیں, ظفر ہیں, ظفر خٹک ہیں, بشیر احمد ہیں, خلید احمد ہیں, محمد صادق ہیں, ذیشان صدیق ہیں, بہت سارے ہیں, اور ہم ان سب کا نام اب لینے سے قاصر ہیں کہ ہم چاہیں گے کہ گفتگو کو اور آگے بھی بات کریں. آپ سب لوگوں کا شکریہ ادا کرتے ہیں جو فیس بک پر اس وقت ہمارے ساتھ ہیں, اور قیصر کو بھی سراہ رہے ہیں, ان کی سرگرمیوں کو بھی سراہ رہے ہیں, اور اٹلس کور کو بھی سراہ رہے ہیں, اور خاص طور پر آپ کی جو وانگ ہے اس کے لیے بھی انہوں نے تعریف کی ہے. تو آپ یہ بتائیے قیصر کہ اس کے ساتھ ساتھ, جو اٹلس کور کے ساتھ ساتھ آپ نے پاکستان میں دوسرے بھی کچھ اداروں کا ذکر کیا تھا, تو ان اداروں کے تحت آپ نے جو کچھ کیا یا جو نوجوانوں کو آگے بڑھانے کے لیے آپ کی سرگرمیاں تھیں, اس کے ٹھوس نتائج آپ نے پروگرام سے پہلے بتائے تھے کہ سامنے آئے کہ کچھ لوگوں نے بلدیاتی انتخابات میں حصہ لیا, ایسی کوئی بات تھی؟
جی, تو ہمارا طریقہ کار یہ ہوتا ہے کہ میرا اپنا ماننا یہ ہے کہ نوجوانوں کو عموماً یہ کہہ کے ٹالا جاتا ہے کہ نوجوان ہمارا مستقبل ہے, اور اس مستقبل کی روشنی کے پیچھے, بتی کے پیچھے لگا کے ان کو آج میں شامل نہیں کیا جاتا. اور میرا ماننا ہے کہ نوجوان کل کا بھی لیڈر ہے اور آج کا بھی لیڈر ہے. تو اس کو اگر ہم آج کے پروسیس میں, آج کے جو ہمارا عمل ہو رہا ہے, آیا وہ ہماری معیشت کی تبدیلی ہے, سماجی تبدیلی ہے, اس میں اگر ہم اس کو برابری کی بنیاد پہ شرکت نہیں کرائیں گے تو وہ آگے جا کے ایک بہتر शहरी नहीं बन सकता। तो इसी प्रोग्राम के जरिए हमारा एक प्रोग्राम था जो हमने किया एक्टिव सिटीजन प्रोग्राम के तहत मुतहरिक शहरी, उसमें हम नौजवानों की तरबियत करते थे, उनको जो बेसिक सिविक स्किल्स हैं कि नौजवानों को वो देते थे कि वो किस तरह अपने माशरे में बेहतरी के लिए अपना रोल अदा कर सकते हैं, उनकी उनकी तरबियत की गई कि वो क्या अवामिल हैं जिनके जिनका होना इन नौजवानों के पास जरूर होना जरूरी है ताकि वो अपने फैसले जो उनके इदारे हैं जो फैसला साजी में शमूलियत रखते हैं उनके सामने सवाल किया जाए। हमारे यहाँ अलमिया ये रहता है कि पाकिस्तान में सवाल करने वालों को लोग पसंद नहीं करते कि कोई सवाल करे, तो हमने ऐसे तहरीक शुरू की कि हम नौजवानों को तरबियत दें कि आप सवाल करें और सवाल के लिए आप जवाब ढूंढें, अगर आपको एक जगह से नहीं मिलता तो आप दूसरी जगह पे जाएं और अगर आप समझते हैं कि जवाब नहीं मिल रहा तो आप आगे बढ़ें और जवाब देने वालों में शामिल हों और आप आने वालों को गाइड करें कि जवाब ये नहीं ये है। तो उसी सिलसिले में हमने एक नौजवानों को तरबियत दी और वो बड़े उनको उन्होंने अपने इलाकों में अपने मोहल्लों में छोटे छोटे ग्रुप्स बनाए और उन चीज़ों को सोशल एक्शंस को आगे करते रहे और कुछ उनमें से बहुत इंस्पायर हुए जिन्होंने जाके बल्दियाती इलेक्शंस में हिस्सा लिया कि भाई मुझे अपने इलाके के मसाइल का ज़्यादा इलम है तो मैं अपने इलाके के मसाइल के बारे में जानता हूँ, इनको हल कराने के लिए चूंकि मुझे आप लोग जवाब नहीं देते तो मैं इलेक्शन लड़ूंगा। तो हमारे से ही दो नौजवान हैं जिन्होंने हिस्सा लिया, एक उनमें से तो वो कामयाब नहीं हो पाए और दूसरे वो कामयाब हो पाए और वो जिला कौंसिल बल्दियाती जो है सेटअप का हिस्सा है।
और इसके अलावा और भी कुछ आपने कहा था कि ठोस नतीजे सामने आ रहे हैं जबकि आप नौजवानों की तरबियत करते हैं, तो और किन इदारों में वो जाते हैं या अपने पाँव पर खड़े हो जाते हैं या दूसरे इदारों के साथ वाबस्ता होते हैं, क्या क्या कुछ ठोस आप अगर बताएं कि आप समझते हैं कि वो वाकई आपकी उन कोशिशों का नतीजा है। कुछ का तो आपने जिक्र किया जो आपने इस इदारे के तहत की पाकिस्तान में और या दूसरे इदारों के साथ मिल कर की।
जी, तो उसका नतीजा ये होता है कि हम नौजवानों को ये एम्पावर करते हैं, ये उनको यकीन दिलाते हैं जो उनमें से कुछ हैं, क्योंकि अब तब्दीली का अमल जो है रवैयों की तब्दीली आपको ज्यादा बताओगे वो लेट आती है। तो एक तो हमारा पहला मिशन होता है कि रवैयों की तब्दीली आए ताकि नौजवान जो है पाकिस्तान का नौजवान है वो टॉलरेंट बने, वो बातचीत करने पे डायलॉग करने पे यकीन रखे, वो एकदम से इंतशार में आके बगैर कुछ जाने किसी को बुरा भला न कहे, वो मसाइल को हल करने के लिए जो डायलॉग का रास्ता है उसको अपनाए। तो वो हमारी एक बहुत बड़ी कामयाबी थी जिसको नापने के लिए दुनिया अभी तक शायद कोई इस तरह आला नहीं बना पाई। और दूसरा जो हमारे लिए कामयाब थी कि वो जो हमें जो स्पार्कल नजर आए नौजवान के यार ये कुछ कर सकता है उसकी हमने तरबियत की, वो अपने इलाकों में गए हैं छोटे छोटे इलाकों में सिब्बी से लेके जफराबाद तक कहाँ कहाँ जाके उन्होंने अपने अपने ग्रुप्स बनाए हैं और वहाँ जाके फिर उन्होंने इसी प्रोग्राम को आगे बढ़ाना शुरू कर दिया है। अब कैसर रूंजा हर जगह नहीं हो सकता लेकिन हर इलाके का कोई खालिद मीर कोई इमरान किसी न किसी इलाके में हो सकता है और अपने नौजवानों को बेहतर तौर पे तरबियत दे सकता है।
तो ये है आपका पैगाम जो आप दुनिया भर में जो नौजवान हमारा प्रोग्राम सुन रहे हैं उनको देना चाहते हैं, लेकिन क्या आप उन नौजवानों से जो दुनिया भर में हमारा प्रोग्राम सुन रहे हैं पाकिस्तान में हमारा प्रोग्राम सुन रहे हैं कुछ अपने मिशन में शामिल होने के लिए कोई इंसेंटिव देना चाहेंगे या उनकी उनसे कोई रिक्वेस्ट करना चाहेंगे? तो हरदम रवाया ज़िंदगी का प्लेटफॉर्म इस वक्त आपके लिए खुला मौजूद है।
जबरदस्त, दो चीजें मैं कहूंगा, एक तो ये कि हमारी जो ऑर्गेनाइजेशन है जिसका आप जिसके बारे में आप बता रही हैं वांग, वो अगर आप फेसबुक पे आएंगे facebook.com/wangorg तो वो आप हमारे पेज पे पहुंच जाएंगे, या अगर आप इसी पेज पे मेरा नाम देखेंगे तो अगर जहाँ पे आप शो सुन रहे हैं केसर रूंजा QAISARROONJHA तो आप मेरा जो काम है उसमें मुख्तलिफ हम चूंकि मौके शेयर करते रहते हैं जहाँ नौजवान शामिल हो सकते हैं उनको हम इस प्रोग्राम के जरिए अपने मुख्तलिफ प्रोग्राम्स में शामिल कर सकते हैं। और बाकी ये नौजवानों के लिए पैगाम ये है कि हिम्मत मत हारे, कोई आपको कहता है कि आप नहीं कर सकते तो उन पर बात उनकी बात मत सुनिए, कान मत धरिए, आप कर सकते हैं, आप कर सकते हैं और आप ही कर सकते हैं।
बेहद शुक्रिया कैसर रूंजा, हमारी प्रोड्यूसर वरदा खलील ने एक बार फिर नोटिस दिया है कि ब्रेक ले लीजिए, बातें बहुत कर रहे हैं आप लोग, तो लीजिए पहले एक ब्रेक और फिर हम गुफ्तगू को समेटेंगे। वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवां है जिंदगी में हमारे आज के मेहमान हैं पाकिस्तान के सूबे बलूचिस्तान में नौजवानों पर मुश्तमल नौजवानों की तालीम और तरक्की के लिए कोशां एक फलाही इदारे वेलफेयर एसोसिएशन फॉर न्यू जनरेशन या वांग के बानी और CEO कैसर रूंझा। ہمارے مہمان قیصر رونجھا ان دنوں یہاں امریکہ کے ایک فلاحی ادارے ایٹلس کور کے زیر اہتمام بچیوں کی تعلیم سے متعلق ایک عالمی ادارے گرل رائز کے ساتھ ایک سال کے لیے وابستہ ہیں۔ نوجوانوں اور بچیوں کے حقوق کے علمبردار، ایک سوشیولوجسٹ، ایک بلاگر، ہمارے مہمان قیصر رونجھا تعلیم اور تربیت کے ذریعے انتہا پسندی اور دہشت گردی کے مقابلے اور امن قائم کرنے کے اپنے مشن کو آگے بڑھانے کے لیے اسٹریٹ تھیٹر، سیمینارز، ورکشاپس اور ڈیجیٹل میڈیا کا استعمال کر رہے ہیں۔ ہمارے مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر ان کی اور ان کے ادارے کی تصاویر کے سنگ سنگ سننے اور دیکھنے کے لیے ہمارے لنکس ہیں facebook.com/voaurdu اور facebook.com/hardamrawahaizindagi اور facebook.com/yasminjameelvoaurdu۔ ہمارے مہمان قیصر رونجھا اس وقت موجود ہیں واشنگٹن سے ٹیلی فون پر ہمارے ساتھ۔ جی، فیس بک پر ہمارے پروگرام جو لوگ سن رہے ہیں وہ آپ کے لیے سوالات بھی بھیج رہے ہیں۔ میر گل خان جی یعنی لکھتے ہیں کہ میری عمر 30 سال ہے اور گریجویٹ نہیں ہوں، کیا میں اس پروگرام کا حصہ بن سکتا ہوں؟
جی، اس پروگرام کا فائدہ یہ ہے کہ یہاں پہ تعلیم کا آپ کو زیادہ ہونا شرط نہیں ہے۔ اگر آپ کا تجربہ ہے اور آپ انگریزی زبان پہ مہارت رکھتے ہیں، آپ بولنے کے قابل ہیں اور آپ کا اسی فیلڈ میں تجربہ ہے، تو آپ یقینی طور پہ اپلائی کر سکتے ہیں۔
نادیہ فاروق نے آپ کی کوشش کو سراہا ہے، فرحانہ عباسی نے آپ کی بہت تعریف کی ہے اور آپ کو سراہا ہے، وقاص احمد نے آپ کو سراہا ہے، مدھ انور اور دادو جام چاچیا ہیں، اور ایک ہیں عبد المنان رجحانوی ہیں، اور حیدر تنہا ہیں، ابراہیم افریدی ہیں، علی رونجھا ہیں۔ رونجھا لوگ بہت آپ سے رابطہ کر رہے ہیں کیونکہ آج قیصر رونجھا ہمارے پروگرام میں موجود ہیں۔ تو قیصر، اب ہماری گفتگو کو ختم ہونے میں بہت کم وقت اب باقی ہے، تو ہم آپ سے اب کچھ ایسی باتیں ضرور پوچھیں گے کہ اب آپ جب یہاں سے واپس جائیں گے تو وانگ کو بہتر بنانے کے لیے آپ کیا ایسی ٹھوس چیزیں یہاں سے سیکھ کر جا رہے ہیں جو آپ کے وہاں کام آئیں گی، وہ ہمارے سننے والوں کو بتائیے کہ آپ ان کے لیے اب کیا تحفے لے کر جا رہے ہیں یہاں امریکہ سے واپس، جب آپ مئی میں واپس جائیں گے تو۔
جی، جب میں مئی میں واپس جاؤں گا تو میرا جو خوابوں کا جو سلسلہ ہے وہ یہ ہے کہ میں اب آرگنائزیشن کو اس کا جو اثر ہے اس کو بڑھانے کی کوشش کروں گا، اور میری کوشش یہ ہوگی اپنی جو میری ٹیم ہے ان لوگوں کے ساتھ مل کے کہ ہم زیادہ سے زیادہ نوجوانوں کو انگیج کر سکیں، ان کو اس پروگرام میں شامل کر سکیں۔ ہمارا ایک جو بہت امپورٹنٹ جو ہم سمجھتے ہیں کہ ایک ٹول ہے وہ یہ کہ ہم جو اسپورٹس کا جو کھیل کا جو ایک ذریعہ ہے اس کے ذریعے نوجوانوں کی تربیت کر سکیں، اور فلم کے ذریعے ہم ابھی جو ہم نے تجربہ کر کے آئے کہ ہم نے فلم کے ذریعے بچوں کی تربیت کی، کہ ہمارے پاس ایک ایشو ہے کہ بچیوں کی اسکول سے جو ان کا روکا جاتا ہے اس کی ایک وجہ یہ تھی ان کی جلدی عمر میں شادی کرا دی جاتی ہے اور وہ اس کی وجہ سے اسکول نہیں جا پاتی۔ تو جو لوگ آپ کے توسط سے سن بھی رہے ہیں ان کو بھی یہ بتایا جائے کہ اگر آپ کہتے ہیں کہ اگر آپ ایک مرد کو پڑھاتے ہیں تو ایک انڈیویجول کو، ایک انفرادیت کو پڑھاتے ہیں، لیکن اگر آپ خاتون کو، ایک بچی کو پڑھاتے ہیں تو آپ پورے معاشرے کو پڑھا رہے ہیں۔ تو ہمارے لیے ایک چیلنج ہے، تو وہ اس پہ بھی ہم نے کام کرنا ہے، اور باقی جو ہمارا سلسلہ ہے اس ایجوکیشن کا جو فوکس ہے اس پہ ہمارا فوکس ہوگا، اور اس کو پھر ہم لس بیلا سے ہم پہلے ہی تھوڑا بہت نکل چکے ہیں، اب اس کو ہم مزید ایکسپینڈ کریں گے بلوچستان کے لیول پہ۔
اور اسی طرح جو یہ گرل رائزنگ جس کے تحت آپ کام کر رہے ہیں، اس کی بھی کوئی برانچ وہاں پاکستان میں آپ جا کر کھولیں گے؟
برانچ تو ہم شاید نہ کھولیں، لیکن ہم اس کا جو ان کے ٹولز ہیں وہ میری ان سے بات چیت چل رہی ہے، جو ان کا انہوں نے چونکہ باقی دنیا میں یہ تجربات کیے ہیں اور بڑا زبردست ان کو ریزلٹ ملا ہے، تو میری خواہش ہے ان سے اور ان سے بات چیت بھی چل رہی ہے کہ میں ان تجربات کو لے جا کے پاکستان میں بلوچستان میں اس طرح کے پروگرام ترتیب دوں تاکہ وہاں کے نوجوانوں کو، وہاں کی بچیوں کو ان مراحل سے گزارا جائے، ان کی اس طرح تربیت کی جائے کہ وہ ایک بہتر خاتون، ایک بہتر لیڈر، ایک بہتر ماں اور ایک بہتر معاشرے میں کنٹریبیوٹ کرنے والی خاتون بن سکیں اور بچی بن سکیں۔
اچھا، اور اب آپ جب واپس جائیں گے یہاں سے تو آپ کیا سمجھتے ہیں کہ آپ نے یہاں امریکہ کے جو ادارے جن کے ساتھ آپ نے کام کیا یا جہاں جن لوگوں کے ساتھ آپ نے انٹریکٹ کیا ان کو آپ نے اپنے تجربات سے کیا فائدہ پہنچایا؟
میرا جو ایک تجربہ یہ رہا کہ میں چونکہ ایک فیلڈ سے آیا ہوں, یہاں پہ لوگ کام تو کرتے ہیں لیکن یہاں پہ زیادہ تر آفیسز میں بیٹھ کے دوسرے لوگوں کو کام کرتے ہوئے دیکھتے ہیں, تو میرا تجربہ ایسا تھا کہ میں سیدھا فیلڈ سے آیا ہوں اور وہاں سے آ کے اس بڑے لیول میں, میں چونکہ نیو یارک میں میرا آفس ہے مینہٹن میں, تو میں ان کو بتا رہا ہوتا ہوں کہ وہاں پہ کیا ہوتا ہے, جو آپ کی سوچ یا آپ جو کرنا چاہتے ہیں جب فلٹر ہو کے وہ آخری درجے پہ پہنچے گا جہاں پہ کمیونٹی ہے, جہاں سے میرا خود تعلق ہے, تو اس کو کس طرح ہم بہتر طور پہ بنا سکتے ہیں, اس کے وہ کیا ایسے ذرائع ہیں کہ ان نتائج کو ہم جو آپ کرنا چاہتے ہیں ان کو بہتر طور پہ حاصل کر سکتے ہیں. تو میرا کنٹریبیوشن یہاں پہ رہا ہے, اور جس کو میری آرگنائزیشن بھی اور میرے باقی جہاں لوگوں سے میں ملتا ہوں تو وہ اسے اپریشیٹ کرتے ہیں, اور میں سمجھتا ہوں کہ یہ ایک بہتر دو طرفہ یہ ایک سیکھنے سکھانے کا عمل ہے, سکھایا بھی میں سیکھ بھی رہا ہوں لوگوں سے, اور جو میرے پاس تجربات ہیں پاکستان میں کام کرنے کے اسپیشلی وہ یہاں کے لوگوں کے ساتھ شیئر کر رہا ہوں.
اچھا, اور جو کوئی خاص تحفہ جو آپ یہاں سے سیکھ کر جا رہے ہیں جو آپ سمجھتے ہیں کہ وہ اگر آپ کے پاس نہ ہوتا تو آپ پاکستان میں شاید وہ کچھ نہ کر پاتے جو آپ سمجھتے ہیں کہ آپ جا کر کر پائیں گے؟
دو چیزیں ہیں میرے خیال میں, ایک تو یہ کہ پرسنل کیپیسٹی میں یہ کہ جو وہاں پہ لوگ ہیں وہ وہاں بیٹھ کے دیکھتے ہیں کہ یہ دنیا بہت دلکش ہے, بہت رنگینیاں ہیں, رنگینیاں اس میں ہیں, لیکن یہاں کے لوگوں کے اپنے مسائل بھی ہیں, یہاں پہ بھی لوگ جو ہیں وہ سارا دن کام کرتے ہیں تاکہ اپنی زندگی کو بہتر کر سکیں, اور ہمارے یہاں بھی مسائل ہیں لیکن ہم نے ان سے زیادہ کام کرنا پڑے گا, ہم نے زیادہ محنت کرنی پڑے گی چونکہ ہم بہت پیچھے ہیں, تو یہ اگر دو گھنٹے کام کرتے ہیں تو ہم نے 8 گھنٹے کام کرنا پڑے گا, تو ہم نے اپنی انرجیز کو زیادہ کرنا ہے. اور پروفیشنل کیپیسٹی میں یہ کہ جو ان اداروں میں رہ کے میں سیکھا ہوں کہ ان کے پاس مینجمنٹ جو ہے وہ زیادہ ہے, کہ ہمارے پاس ان کے پاس اگر وسائل کم بھی ہیں تو اس کو اس طرح مینج کرتے ہیں کہ چیزیں بہتر طور پہ ہو جاتی ہیں. تو جب میں واپس جاؤں گا تو میرا اپنا گول یہ ہے کہ چیزوں کو بہتر کر سکوں اور لوگوں کو زیادہ پروڈکٹیو بنا سکوں, جو جس کو جو آتا ہے اس طرح ان کو شامل کیا جائے اور ان کو بہتر طور پہ ان کی صلاحیتوں سے فائدہ دلایا جائے, اور یہ لوگوں کو یہ یقین دلایا جائے کہ وہ کر سکتے ہیں.
اور وہ بھی وہی کچھ کر سکتے ہیں جو ہمارے آج کے مہمان قیصر رونجھا کر سکتے ہیں اور کر سکتے تھے اور کر رہے ہیں. بے حد شکریہ قیصر رونجھا, آپ نے بہت ہی پیاری پیاری باتیں کی, اور ہمیں یقین ہے کہ ہمارے اس پروگرام کو ہمارے بہت سے سننے والے جو پسند بھی کر رہے ہیں آپ سے کچھ فائدہ بھی اٹھائیں گے. چلتے چلتے آپ ایٹلس کور کا ایک بار پھر لنک بتا دیجیے, اور ہم پروگرام کے بعد یہ تمام لنکس جو آپ کے ہیں جہاں آپ وابستہ ہیں اپنے فیس بک پیجز پر پوسٹ کر دیں گے, تاکہ پروگرام کے بعد لوگ ان پیجز پر جا کر وہ کچھ کر سکیں جو قیصر رونجھا نے کیا تھا. تو جلدی سے لنک بتائیے, لنکس بتائیے.
جی جی, ایٹلس کور کی لنک ہے www.atlascorps.org, جو میری آرگنائزیشن ہے اس کے لنک ہے www.wang.org.pk, اور فیس بک پہ آپ قیصر رونجھا کے نام سے تلاش کر سکتے ہیں, QAISARROONJHA. تو میں حاضر ہوں گا اور میں آپ کے سوالوں کے جواب بھی دے سکوں گا.
جواب بھی دے سکیں گے, اور اب بھی آپ لوگ جو پوسٹ کر رہے ہیں قیصر رونجھا کے لیے سوالات, ہم قیصر رونجھا کو یہ سوال بھی دے دیں گے, اور یہ پروگرام جو ہے ہمارے فیس بک پیجز پر موجود رہے گا, آپ جب چاہیں اسے سن بھی سکیں گے اور قیصر رونجھا کی باتیں بھی سن سکیں گے اور ان کی تصاویر دوبارہ بھی دیکھ سکیں گے. پروگرام کو سمیٹنے کا وقت ہوا, آخری سوال آپ سے یہ کہ اس وقت لیکن ہماری پروڈیوسر کہہ رہے ہیں کہ بس اب آخری سوال کا وقت نہیں ہے, اجازت لیجئے, تو آپ سے اجازت لیتے ہوئے ہم آج کا پروگرام سمیٹتے ہیں اور آپ کا بہت شکریہ ادا کرتے ہیں, اور سننے والوں کو ایک بار پھر بتاتے ہیں کہ ہمارے آج کے پروگرام کے مہمان کون تھے. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہمارے آج کے مہمان تھے پاکستان کے صوبے بلوچستان میں نوجوانوں پر مشتمل نوجوانوں کی تعلیم اور ترقی کے لیے کوشاں ایک فلاحی ادارے ویلفیئر ایسوسیشن فار نیو جنریشن یا وانگ کے بانی اور سی ای او قیصر رونجھا. ہمارے مہمان قیصر رونجھا ان دنوں یہاں امریکہ کے ایک فلاحی ادارے ایٹلس کور کے زیر اہتمام بچیوں کی تعلیم سے متعلق ایک عالمی ادارے گرل رائز کے ساتھ ایک سال کے لیے وابستہ ہیں. نوجوانوں اور بچیوں کے حقوق کے علمبردار, ایک سوشیولوجسٹ, ایک بلاگر, ہمارے مہمان قیصر رونجھا تعلیم اور تربیت کے ذریعے انتہا پسندی اور دہشت گردی کے مقابلے اور امن قائم کرنے کے اپنے مشن کو آگے بڑھانے کے لیے اسٹریٹ تھیٹر, سیمینارز, ورک شاپس اور ڈیجیٹل میڈیا کا استعمال کر رہے ہیں. ہمارے مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر ان کی اور ان کے ادارے کی تصاویر کے سنگ سنگ سننے اور دیکھنے کے لیے ہمارے لنکس ہیں facebook.com/VOA Urdu اور facebook.com/HardamRawahZindagi اور facebook.com/YasminJameelVOA Urdu. ہمارے مہمان قیصر رونجھا ہمارے ساتھ موجود تھے یہاں واشنگٹن ڈی سی سے ٹیلی فون پر ہمارے ساتھ. اس پروگرام کی پروڈیوسر تھی وردہ خلیل اور اس پروگرام کو فیس بک پر ہمارے مہمان کی تصاویر کے سنگ سنگ آپ تک پہنچانے کے لیے ہمارے ساتھ تعاون کر رہی تھی ہماری پروڈیوسر سعدیہ اسد. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
دکھ سکھ سارے بانٹیں گے, ہم سب کو ایک بنائیں گے, پورے ہوں حقوق سب کے فرض اپنا نبھائیں گے.